असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा हामी गएको पाँच वर्षमा स्थानीय तहले शिक्षाका मुद्दाहरूलाई कसरी उठाए, यो पाँच वर्षमा शिक्षामा कति प्रगति भयो, शिक्षाको गुणस्तरका हिसाबले या भौतिक हिसाबले शिक्षामा कति प्रगति भयो, यही विषयमा रहेर आजको श्रृङ्खला सञ्चालन गर्नेछौँ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो श्रृङ्खलामा हुनुहुन्छ शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका सचिव एवं शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष सुदर्शन सिग्देल। सिग्देलज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
हस्, धन्यवाद, नमस्कार।
गएको पाँच वर्ष स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आइसकेपछि गएको पाँच वर्षमा चाहिँ तपाईँले शिक्षामा के कस्तो प्रगति देख्नुभयो समग्रमा?
अब यस्तो छ, शिक्षामा प्रगतिको सन्दर्भमा भन्यो भने हामीले केलाई प्रगति भन्ने भन्ने कुरो हो। अब हामीले विद्यार्थीको सिकाइ उपलब्धिलाई उपलब्धि ठान्नुपर्छ मूल कुरो होइन, विद्यालय शिक्षाको हिसाबले एउटा त्यो हेर्ने हो। किनभने यहाँले जुन विषय केन्द्रित गर्नुभएको छ यो चाहिँ स्थानीय सरकारको जिम्मामा भएको शिक्षा होइन, त्यो भन्ने बित्तिकै हामीले कक्षा इसिडीदेखि भनौँ न प्रारम्भिक बाल विकासदेखि कक्षा बाह्रसम्मको त्यो जिम्मेवारी भनेको स्थानीय सरकारको हो, संविधान त प्राप्त अधिकार हो त्यो, र त्यसलाई चाहिँ यो गएको पाँच वर्षमा कसरी चाहिँ हेर्ने त भन्ने मूल कुरो हो। र अब यसमा चाहिँ यो पाँच वर्षमा यो त पहिलो कुरो, यो गणतन्त्र संघीय गणतन्त्र आइसकेपछिको पहिलो स्थानीय सरकारको चाहिँ अवधि सकिएको छ। अब यो अवधिमा चाहिँ संविधानले दिएको अधिकारलाई पहिलो कुरो त दुईदेखि तीन वर्षसम्म चाहिँ यो अधिकार नै हाम्रो के कति हो, संविधानले निर्दिष्ट गरेको अधिकारलाई हामीले कति उपयोग गर्ने हो, कसरी गर्ने हो, अनि हामीले नै गर्न सक्छौँ कि सक्दैनौँ भनेर त्यो अन्यलमै बित्यो स्थानीय सरकारको होइन। तपाईँलाई म स्पष्ट पारौँ कि स्थानीय सरकार सञ्चालन ऐन 2074 23 बुधे शिक्षाको अधिकार स्पष्ट पारेको छ, त्यो संविधान अनुसार हो होइन। अब त्यो 23 बुधे अधिकारमा कतिवटा बुदा चाहिँ पुरा गरे होला नि त यो स्थानीय सरकारले समग्रमा भनेर मैले पनि बेला बेला रिपोर्टिङ गर्ने गरेका छु गरे पनि त्यो हेर्दाखेरि यो चाहिँ हामीले यति बुदा सक्यौँ अब यति बुदा बाँकी रह्यो भन्ने कुरो होइन, त्यो चाहिँ 23 बुदा एकैपल्ट प्रयोग गर्ने अवस्था हुन्छ क्या होइन। अब कतिपय पालिकाले त्यो 23 बुदालाई सकेसम्म त्यसलाई चाहिँ अभ्यास गर्न खोजेको देखिन्छ, अब कतिले चाहिँ अब त्यो केही बुदाहरूलाई टेकेर त्यसलाई पुरा गर्न खोजेको देखिन्छ। अब यसमा हामीले भन्नुपर्दाखेरि चाहिँ शिक्षाको उपलब्धि, तपाईँले अघि मैले उपलब्धिमा म जान चाहन्छु कि पहिलो कुरो त्यो दिएको अधिकारको सदुपयोग भयो भने
त्यो विषयमा त अलिकति पछाडि आउँछु नै, म समग्रमा अहिले सुरुवातमा तपाईँको जान्न चाहेको कुरा, तपाईँले यो अध्ययन गर्दै गर्दा, तपाईँले रिपोर्टिङ गर्दै गर्दा र तपाईँले अभियान चलाउँदै गर्दा तपाईँले शिक्षामा देखेको प्रगति चाहिँ के हो भन्न खोजे मैले?
प्रगति चाहिँ त प्रगतिको त्यस्तो ठुलो स्केल देखिँदैन होइन, त्यो पाँच वर्ष अगाडि र अहिले पछाडिको हिसाब हामीले घेरौँ भनेदेखि तपाईँले राष्ट्रिय औषध सिकाइको सिकाइ उपलब्धिलाई पहिला हामीले विवेचना गरौँ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हरेक वर्ष कुनै न कुनै तहको उसले यो परीक्षण गर्छ, सिकाइ उपलब्धि स्तरीकृत परीक्षा लिएर उसले परीक्षा परीक्षण गर्छ। त्यो हेर्दाखेरि चाहिँ राष्ट्रिय औषधमा विद्यार्थीको सिकाइ चाहिँ 50% भन्दा माथि जान सकेका छैन। पाँच वर्ष अगाडिको हिसाबले पनि त्यही छ, उसले सन् 2011 यो परीक्षण गर्न थालेको हो, त्यहाँदेखि अहिले 2022 आउँदाखेरि पनि भनेपछि 11 त्योभन्दा झन्डै 11 भनौँ न, यो 11 एक दशक बितिसक्दाखेरि पनि शैक्षिक गुणस्तरको हिसाबले हेर्दाखेरि त्यसमा ठुलो परिवर्तन देखिँदैन। भलै बरु कुनै विषयमा चाहिँ बरु घटेको देखिन्छ होइन, कुनैमा अलिकति बढेको देखिन्छ। औसतमा हेर्ने भनेदेखि त्यो राष्ट्रिय सिकाइ चाहिँ त्यो 50% भन्दा माथि नजानुले के देखाउँछ भने प्रगति देखिँदैन सिकाइमा होइन। अब अर्को हिसाबले हेर्नुहुन्छ भनेदेखि अब अरू यो अधिकारको दृष्टिले हाम्रो उसमा आयो, सरकारको नजिक आयो, हामीले नै हेर्नुपर्छ, हाम्रो दायित्व हो भन्ने एउटा बुझाइमा चाहिँ प्रगति होला। तर चाहिँ अब हामीले जहाँ खोजेको हो नि प्रगति, जहाँ खोजेको हो सिकाइ उपलब्धि हो नि त, सिकाइ उपलब्धि हो नि त प्रगति भन्ने बित्तिकै। अब त्यो चाहिँ हामीले रेसियोमा हेर्ने हो भने यसमा चाहिँ उस्तै छ, यो चाहिँ के भन्छ यसलाई कन्स्ट्यान्ट छ कि। यो
तपाईँले अघि नै पनि एउटा कुरा उठाउनु भयो, संविधानमा जुन शिक्षाको अधिकार स्थानीय तहलाई दिएको कुरा छ, त्यो स्थानीय तहलाई दिएको कुरा जुन संविधानमा नै उल्लेख भएको कुरा, स्थानीय तहले प्राप्त चाहिँ कति गरे,
प्राप्त कति गरे भन्दा पनि त्यसलाई प्रयोग कति गरे भन्ने कुरो हो कि।
त्यसपछि मैले यहाँनिर यो कुरा किन उठाएँ भने, जस्तो स्थानीय तहको जनप्रतिनिधिहरूसँग कुराकानी गर्दाखेरि केन्द्रले अधिकारै दिएन, संविधानमा उल्लेख भएको अधिकार पनि अङ्कुश लगाएर राख्यो भन्ने उनीहरूको जुन गुनासो हुन्छ, उनीहरूले अधिकार कति प्राप्त गरे भनेर मैले जान्न चाहेको।
त्यो कुरो गर्दाखेरि सतही हुन्छ, त्यो चाहिँ गर्न नसक्नेहरूले भन्ने हो होइन। तपाईँलाई म एउटा उदाहरण दिन्छु कि संविधान जारी भएपछि अब 2074 पछि हो नि त यो प्र्याक्टिस त होइन, 2074 स्थानीय सरकारहरूको निर्वाचन भयो र त्यो निर्वाचनपछि आएका जनप्रतिनिधिहरूले संविधान बमोजिम आफ्नो अधिकार प्रयोग गर्न थाले। र अब तपाईँलाई भनौँ, सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले पहिलो शिक्षा ऐन जारी गर्यो, उसले चाहिँ शिक्षाविदहरूसँग अथवा सबै खाले शिक्षा सरकारवालाहरूलाई चाहिँ शैक्षिक सम्मेलन गरौँ र त्यति त्यो बेला चाहिँ उसले आफ्नो शिक्षा ऐन को ड्राफ्ट पनि त्यहाँ बाँडेको थियो होइन। अब तर अब त्यहाँ धेरै कुरोहरू उठ्यो, त्यहाँ त्यतिखेर शिक्षाविदहरू पनि अन्यलमा थिए, उनीहरूले पनि एउटा के कुरो गर्यो भने जब सङ्घीय शिक्षा ऐन नै बन्दैन, प्रदेश शिक्षा ऐन बन्दैन भने तिमीले शिक्षा ऐन स्थानीय सरकारले शिक्षा ऐन बनाएर हुँदैन, त्यहाँ बाजिन्छ, त्यो हुँदैन है भनेर उहाँहरूले बढी त्यस्तो तरिकाले लबिङ गर्नुभयो। त्यो गाउँपालिकाको अध्यक्षले के भन्नु भने, उहाँ चाहिँ गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष पनि हुनुहुन्छ होइन, म होमनारायण श्रेष्ठकै कुरो गर्छु, उहाँले एउटा जबरजस्त एउटा चाहिँ के लबिङ गर्नुभयो भने, ठिक छ यो हाम्रो एकल अधिकार हो, आठौँ अनुसूचीले दिएको, संविधानको आठौँ अनुसूचीले के गर्छ भने त्यो एकल अधिकार दिएको छ, एकल अधिकार चाहिँ नि त्यो चाहिँ त्यो पहिलो हो होइन, त्यसलाई प्रयोग गरेर स्थानीय सरकारले शिक्षा ऐन बनायो, भोलि बाजिने कुरो छ भने बाजिने हदसम्म त्यो काटिएला, त्यो छुट्टै कुरो भयो, तर आफ्नो एकल अधिकारलाई चाहिँ हामीले प्रयोग गरौँ, त्यो भएर शिक्षा ऐन जारी गरौँ भनेर उहाँले भन्नुभयो। त्यही अनुसारको चाहिँ अहिले गाउँपालिका राष्ट्रिय महासङ्घले त्यसमा लगिङ गरेर अहिले त्यो कुरोमा टेकेको छ होइन। भनेको के भने, अधिकारलाई प्रयोग गर्न सक्नेले अधिकार प्रयोग गरेका छन्। म तपाईँलाई के भन्नु भने, कार्यविधि बनाएर पनि शिक्षा ऐनलाई शिक्षाका अधिकारलाई प्रयोग गर्न सकिन्छ भन्ने कुरो भयो सुरुमा, सुरुका दिनहरूमा होइन। कार्यविधि धेरै पालिकाहरूले चाहिँ कार्यविधि बनाउन थाले, अब तर अब तपाईँ हामीले के बुझ्नुपर्छ भने, कार्यविधि त बनाउने तर शिक्षा ऐन त 2028 जिउँदो छ नि त होइन। अब शिक्षा ऐनसँग मूल ऐनसँग बाजेर त कार्यविधि त चल्दैन होइन। 2074 स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम चाहिँ 23 बुधे अधिकार छ, अनि तपाईँ चाहिँ 2028 शिक्षा ऐन बमोजिम कार्यविधि बनाएर अनि सरकार कसरी चलाउन सक्नुहुन्छ, स्थानीय शिक्षा ऐन भनौँ न शिक्षाका काम त्यो 23 बुधालाई कसरी चलाउन सक्नुहुन्छ भन्ने ठुलो प्रश्न भयो त्यहाँ।
संविधानले जुन अधिकार दियो त्यो उनीहरूले प्राप्त गरे, तर प्राप्त गरेको जुन अधिकार उनीहरूको हो त्यो तपाईँले नै भने अनुसार जो आठौं अनुसूचीमा रहेको एकल अधिकार छ त्यसलाई कति उपयोग गरे
हो। तपाईँ सही प्रश्न गर्नुभयो, यो अहिले पछिल्लो पल्ट जब यो अवधि सकिँदै गयो, 5 अवधि सकिन लायो, अब धेरै मान्छेहरू धेरै जनप्रतिनिधिज्यूहरूले चाहिँ यो कुरो बुझ्नुभयो होइन, पालिकाहरूले पनि त्यो चाहिँ महसुस गर्यो, हामीले यो अधिकार रहेछ प्रयोग गर्नुपर्ने रहेछ भन्यो भन्ने एउटा बुझाइ भयो। त्यो त्यतिकै बुझाइ चाहिँ भएन फेरि, त्यो चाहिँ अभ्यासले गरायो कि। तपाईँलाई म फेरि पहिलाकै यो सन्दर्भ जोड्न चाहन्छु कि कार्यविधि चलाएर कार्यविधि बनाएर यो संविधानले दिएको अधिकार उपभोग गर्छु भन्ने गाउँपालिका अथवा नगरपालिकाहरू त्यसमा सफल देखिएनन् है। तपाईँलाई म एउटा उदाहरण के दिन्छु भने, एउटै केस एउटै विषय होइन, जस्तो विद्यालय व्यवस्थापन समितिमा चाहिँ वडाध्यक्ष अध्यक्ष बन्न पाउने कि नपाउने भन्ने सन्दर्भ ठुलो विवादको विषय रह्यो होइन। अब यसमा चाहिँ तपाईँलाई यो सूर्य विनायक नगरपालिका भक्तपुरले त्यो गर्दाखेरि मुद्दा पर्यो, त्यही खालको मुद्दा चाहिँ अनि अर्को नगरपालिकाले पनि त्यो गर्यो, त्यही खालको काम गर्यो, त्यसलाई पनि मुद्दा पर्यो। कार्यविधि बनाएर त्यो त्यो काम गरेका नगरपालिकाको मुद्दामा नगरपालिका अथवा गाउँपालिका हार्यो होइन, कार्यविधि अनुसार चलेकोले केही केस चाहिँ ऐन बनाएको नगरपालिकाले जित्यो के अदालतबाट चाहिँ उसले जित्यो भनेपछि जब शिक्षा ऐन उसले संविधान अनुसारको एकल अधिकारलाई प्रयोग गरेर उसले शिक्षा ऐन बनाएर उसले लागू गरेको छ कार्यक्रम लागू गरेको छ उसले त्यो त्यो प्रावधान अनुसार ऊ चलेको छ भने उसले एउटै केसमा अदालतबाट उसले जितिराखेको छ त्यो काम त्यो चाहिँ कानुन सम्मत भयो होइन संविधान सम्मत भयो तर त्यही कुरो चाहिँ कार्यविधि बनाएर उसले चलाउँदाखेरि त्यहाँ हारेको छ भनेको यहाँबाट के देखिन्छ भने अधिकारलाई पाएको अधिकारलाई हामीले संविधान त पाएको एकल अधिकार हो भनेर उपयोग गर्नेहरू सफल देखिए तर त्यसरी कार्यविधि बनाएर चलाउनेहरू असफल पनि देखिए भनेको त्यो अधिकारलाई कसरी प्रयोग गर्यो कसरी गर्ने हो भन्ने कुरो चाहिँ बुझाइमा भर पर्ने भयो क्या
संविधानले दिएको अधिकार माध्यमिक तहसम्मको शिक्षाको अधिकार जुन छ त्यसमा दोधारका छिद्रहरू पनि त छन् नि जस्तो यहाँनिर एउटा उदाहरण दिउँ सम्पूर्ण अधिकार स्थानीय तहलाई दिने तर एसईको परीक्षा आजका दिनमा पनि केन्द्रबाटै गर्नुपर्ने यो प्रकारको दोधारको छिद्रहरू पनि त छन् नि छैनन् र
दोधार चाहिँ कुन मानेमा भयो भने तपाईँले सही भन्नुभयो यो चाहिँ यो संघीय शिक्षा ऐन आएको अवस्था छैन
छैन
अनि संघीय शिक्षा ऐन नआएको स्थितिमा अब यो केन्द्रको आफ्नो खालको एउटा अधिकार छ अनि त्यो अधिकार कस्तो खालको हुनुपर्ने हो साझा अधिकार फेरि यता अनुसूची 9 छ होइन अब अनुसूची 9 अधिकारलाई कसरी प्रयोग गर्ने त्यो ती कुराहरू छ जस्तो अवशिष्ट अधिकार भनिन्छ त्यो चाहिँ केन्द्रमै निहित हुन्छ होइन अब त्यो काहीँ न काहीँ त्यो छिद्रलाई टेकेर केन्द्रले त्यो अधिकारलाई प्रयोग गर्न खोजेको हो कि भन्ने एकातिर प्रश्न पनि छ कि यो कुरोमा चाहिँ खास गरी राजनीतिक दलको शीर्ष नेताहरू होइन अब सबैले यो क्लियर गर्नु पर्यो के यो कुराहरूमा यो स्थानीय सरकारले यहाँनिर यो एकल अधिकार चाहिँ नि यो चाहिँ मुख्य हुन्छ साझा अधिकार त्यसपछि हुन्छ होला होइन विश्वको प्र्याक्टिसमा पनि त त्यही छ नि अभ्यासमा पनि त्यही हुन्छ भनेपछि त्यसलाई क्लियर गर्नु पर्यो कि तर त्यो कुरो गरिएको छैन तपाईँले एसईको कुरो गर्नुभयो अब एसईको त अहिले प्रदेशमा जानुपर्छ भन्ने कुरो हो अहिले अब यो वर्षबाट चाहिँ प्रदेशले चलाउने भन्ने कुरो आएको छ होइन तर अब यो त फेरि अर्को बहसको विषय हो कि कक्षा 12 भनेको त्यसलाई राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्ने अब केन्द्रले गर्ने भन्ने कुरो हो अब एसई हामीले कक्षा माध्यमिक विद्यालयको अन्तिम परीक्षा 12 हो भनिसकेपछि कक्षा 10 चाहिँ हामीले त्यसलाई एउटा टर्निङ पोइन्टको रूपमा लिए पनि त्यो विद्यालयबाट नै गराउन किन नसक्ने किन प्रदेशमै पनि पुग्ने भन्ने अर्को क्वेसन पनि छ
त्यो स्थानीय तहको सम्बन्ध संघीय सरकारसँग जति छ त्यति धेरै त्यो समन्वय त्यो सम्बन्ध चाहिँ प्रदेश सरकारसँग भएन भन्ने पनि त्यहाँको त्यो स्थानीय तहका जनप्रतिनिधिहरूको गुनासो छ यो यथार्थ
हो एकदमै हो त्यो चाहिँ किन हो भने पनि अब तपाईँको संविधानले पनि व्यवस्था के गरेको छ भने यो संघीयता भनेको चाहिँ नि आफै हिँड्ने चाहिँ होइन कि फेरि है संघीयता भनेको चाहिँ समन्वय हो संघीयता भनेको फुटेर जाने होइन जुट्ने नै हो समन्वय नै गर्ने हो अन्तर समन्वय हुनु
उठाउनु खोजेको कुरो पनि यही हो
एकदम अन्तर समन्वय हो कि संघीयतालाई कसरी बुझे मान्छेले अहिले यसको संघीयताको विरुद्धमा बोल्दाखेरि चाहिँ यो फुटाउने हो बर्बाद गर्यो भन्नेहरू एक थरी छन् त्यसलाई जवाफ चाहिँ संविधानले दिएको छ संविधान पल्टाउनु पर्यो कि संविधानको पाना पल्टाउनु पर्यो त्यो भन्नेहरूले होइन संविधानले के भनेको छ भने अन्तर सरकार यो तिनैवटा सरकार बिचको अन्तर समन्वय गर्ने त्यसको एउटा चाहिँ कल्पनै गरे समिति नै छ नि यसको परिषदहरू छ होइन एकअर्कामा विवाद भयो भने त्यसलाई चाहिँ कसरी निरूपण गर्ने त्यसको अब त्यो ऐन पनि बनाउनु पर्ने हुन्छ संविधानले चाहिँ त्यो कल्पना गरेको छ र अन्तर समन्वय एकअर्कामा हुनुपर्छ र त्यो शिक्षाको विषय मात्र होइन धेरै कुराहरू छ तपाईँ अहिले प्राकृतिक बाँडफाँडको स्रोतको बाँडफाँडको कुराहरूमा छ जस्तो वित्त आयोग नै छ नि त त्यहाँ स्रोत बाँडफाँडको कुरोमा चाहिँ कति रकम दिनुपर्ने के गर्ने सन्दर्भमा त्यो त सबै परिकल्पना गरेर संविधानले त्यो व्यवस्था गरिसकेको छ तर मूल कुरो के भने समन्वय चाहिँ हुन सकेको छैन तपाईँलाई म एउटा भर्खरै एउटा उदाहरण दिन्छु एक महिना अगाडि नै सातै प्रदेशका प्रदेश नीति तथा योजना आयोगको चाहिँ त्यहाँ आयोगका उपाध्यक्ष सचिवहरूको चाहिँ एउटा भेला भएको थियो राजधानीमा चाहिँ मिटिङ भएको थियो त्यहाँ चाहिँ यही समन्वयको कुराहरू अन्तर समन्वयको कुराहरू छलफल भएको थियो कि यो चाहिँ हुन सकेको छैन यो 5 हामीलाई सिकायो अब संविधानले दिएको अधिकारलाई चाहिँ सरसर्ती हेरेर त्यसलाई उपयोग गर्नु पर्यो कि त्यसलाई उपयोग प्रदेशले पनि गर्नु पर्यो स्थानीय सरकारले पनि गर्नु पर्यो सबैतिरको चाहिँ नि यो संघीय सरकार बिचको समन्वय हुनु पर्यो तर मूल कुरो के भने संघले चाहिँ अब संघीय शिक्षा ऐन त ल्याएको छैन यो नगरे प्रदेशले पनि ल्याएन, ऐन ल्याएन होइन, अनि यो बिचमा भएको बाजिने कुराहरू के हुन सक्छन् भन्ने कुरो चाहिँ अहिले पनि यो चाहिँ निप्ट्याएर लागेको छैन।
प्राध्यापकहरूको विद्यालय व्यवस्थापन समितिहरूको गुनासो चाहिँ के छ भने जति प्राथमिकता भ्युटावर र प्रवेशद्वारहरूमा पर्यो त्यति पनि प्राथमिकता विद्यालय शिक्षा परेन भन्ने उहाँहरूको गुनासो छ।
त्यो गुनासो सही हिसाबले अब राम्रो नियतले गरेको भने ठिकै पनि हो, तर गुनासो त उहाँहरूमाथि पनि छ, प्रधान अध्यापकज्यूहरूमाथि, व्यवस्थापन समितिका जुन अध्यक्षज्यूहरूमाथि पनि गुनासो त्यत्तिकै आएको छ होइन। व्यवस्थापन समितिको कुरो गर्नुहुन्छ भने त्यो चाहिँ विद्यालयभित्रको सरकार हो, उसले कति त्यसलाई चाहिँ त्यो अधिकारलाई उपयोग गर्यो के गर्यो भन्ने एउटा बहस छँदैछ। प्रधान अध्यापक स्वयं चाहिँ प्रशासक हो होइन, ऊ प्राज्ञिक व्यक्ति पनि हो प्रशासक पनि हो, अब उसले त्यहाँभित्रको सुशासन विद्यालय सुशासनमा कति काम गर्यो भन्ने एउटा प्रश्न छँदैछ। तर त्यो गुनासो सही नियतले हो भने चाहिँ त्यो पनि हो, किनभने भ्यू टावर अब अहिले डोजर रोज्ने कि शिक्षा रोज्ने भन्ने कुरो त ठुलो प्रश्न छ नि त होइन। गाउँपालिका अहिले गाउँपालिका नगरपालिका महानगरपालिका उपमहानगरपालिका अब खास गरी चाहिँ गाउँपालिका भनौँ न, गाउँपालिका र नगरपालिकाको चाहिँ दुर्गम क्षेत्रका प्राय जनप्रतिनिधिहरू अब हामीले चाहिँ अब त्यो छिटपुट चाहिँ त्यो समाचारको रूपमा चाहिँ बाहिर एक्सपोज पनि भएको छ, कति जनप्रतिनिधिहरूको चाहिँ आफ्नो एक्सेभेटर छ होइन, उनीहरूले चाहिँ त्यो खन्दाखेरि ठ्याक्कै विकास देखिने, अनि असारमा खन्ने साउनमा बगाउने त्यस्तो खालको विकास छँदैछ होइन। अब शिक्षामा त तपाईँले अहिले लगानी गर्नुभएपछि 10 वर्षपछि देखिन्छ कि त्यसको प्रतिफल।
हामीले जनप्रतिनिधिहरूसँग सोद्धाखेरि शिक्षामा के कति प्रगति गर्नुभयो, तपाईँहरूले के गर्नुभयो भनेर सोद्धाखेरि उहाँहरूले भन्ने कुरा चाहिँ के हो भने त्यो विद्यालयमा बनेको भौतिक संरचनालाई चाहिँ उहाँहरूले चाहिँ यो विकास भयो, हामीले गरेको विकास यो भनेर भन्नुहुन्छ। वास्तवमा विकास त्यति मात्रै हो त?
विकास त्यति मात्र होइन, तर यसो भनेर फेरि हामीले गाउँपालिका नगरपालिका स्थानीय सरकारले गरेन भन्न चाहिँ मिल्दैन। यो 5 वर्षमा उहाँहरूले मैले अघि नै सुरुमा भने 3 वर्ष जति चाहिँ उहाँहरूले बुझ्नमै लाग्यो, अन्युल भयो होइन, र पछि अब ल यो कुरो त यसो पो रहेछ, हाम्रो एकल अधिकार अनुसार हामीले यो पो गर्नुपर्ने रहेछ भन्ने कुरो उहाँहरूलाई जब महसुस हुँदै आयो, अब त्यसपछि अवधि पनि सकियो होइन। तर यो बिचमा गर्नेहरूले चाहिँ धेरै गरेका छन्। तपाईँले हामीले स्थानीय केन्द्र सरकारले मात्र गर्दा हुन्छ, केन्द्र सरकारको हुकुम प्रवाङ्गीमा मात्र काम हुन्छ भन्ने एउटा बुझाइ हिजोको एकात्मक राज्य हुँदाखेरिको हाम्रो जे बुझाइ थियो त्यो स्कुलिङमा हामी हुर्केका बढेकाहरूले अहिले पनि केन्द्रैबाट भइदियो हुन्थ्यो भन्ने अहिले पनि छ होइन। तर अभ्यासको दृष्टिले हेर्ने हो भने धेरैवटा गाउँपालिका धेरैवटा नगरपालिकाहरूले धेरै राम्रो काम गरेका छन्। जस्तो तपाईँलाई यो COVID-19 यो 3 वर्षे महामारीको काललाई तपाईँ भन्नुहोस् होइन, केन्द्रले त के गर्यो त, शिक्षा मन्त्रालयले त विद्यालय बन्द भनेर उसले घोषणा गर्ने, उसको काम विज्ञप्ति जारी गर्ने, घोषणा गर्ने, त्यति हो उसको काम होइन, त्यहाँबाट हुकुम प्रमाङ्गी जस्तो। अनि जिल्ला प्रशासन कार्यालयले स्कुल बन्द गरिछ भने कारवाही हुन्छ भनेर उसले भन्यो। त्यहाँनिर पनि एउटा ठुलो द्वन्द भयो नि, स्थानीय सरकारहरूले खबरदार हाम्रो ठाउँमा COVID-19 प्रभाव जहाँ कम परेको छ म हामी त्यहाँ स्कुल खोल्छौँ, तिमी के गर्छौ गर भनेर त च्यालेन्ज पनि गरे नि त होइन। कतिपय ठाउँमा चाहिँ भौतिक उपस्थितिमा चाहिँ पढाइ भयो। तपाईँलाई म एउटा यो हुम्लाको चाहिँ एउटा गाउँपालिकामा मैले एउटा केस स्टडीको रूपमा हेरेको थिएँ, त्यो 11 महिना त्यो स्कुल चाहिँ खुल्यो होइन, दुईटा गाउँ थियो त्यहाँ, त्यहाँभित्रको स्कुल चाहिँ कस्तो भने अभिभावक स्वयंले त्यहाँ स्कुलमै गएर खाना पकाइदिने, अरू बाहिरको गाउँपालिकाका अथवा अन्तका मान्छेहरूलाई त्यहाँ छिर्न दिइएको थिएन स्कुल, अनि त्यहाँ गाउँपालिकाकै पहलमा चाहिँ त्यो स्कुल खुलिरह्यो कि। भनेको के हो भने गाउँपालिकाले गर्न खोज्दा नगरपालिकाले गर्न खोज्दाखेरि हुन्छ, अनि तपाईँ जस्तो कास्कीको रूपा गाउँपालिका छ त्यो होइन, रूपा गाउँपालिकामा चाहिँ यति राम्रो त्यो अब डिजिटल प्रविधिमा त्यहाँ पढाइ भयो, ल्यापटप प्रत्येक स्कुलमा दिइएको थियो, विद्यार्थीहरूलाई हात हातमा मोबाइल अब एन्ड्रोइड मोबाइलको त्यहाँ सुविधा पनि छ, र इन्टरनेट चाहिँ नि प्रत्येक ठाउँमा त्यो सेन्टरहरू खोलेर अनि इन्टरनेटको सुविधा गाउँपालिकाले पुर्याइदियो होइन, भनेपछि त्यहाँ पढाइ भयो नि त होइन, त्यो हाम्रो यो पेन्डेमिकको बिचमा पनि पढाइ भयो भनेको पालिकाहरूले गर्न खोज्दाखेरि हुँदो रहेछ। जस्तो बेलुका नगर पालिका भन्ने उता उदयपुरको त्यसले चाहिँ पुरै भौतिक उपस्थितिमा त्यहाँ पढायो होइन, भनेको यस्तो गर्न सक्नेहरूले गर्छन्, न्यु झिकेर बसेका छैन होइन।
जो 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 तपाईँ हामी तपाईँ अभियानकर्मीका हिसाबले तपाईँ एउटा शिक्षा पत्रकारका हिसाबले बेला बखतमा उठाउने एउटा कुरा के हो भने 20% लगानी शिक्षामा हुनुपर्ने जुन कुरा तपाईँ बेला बखत उठाउँछौ छौँ। यो 20% लगानीको कुरा स्थानीय सरकारमा कति देखियो?
छैन, लगानी छैन। यो भनाइको अर्थ के हो भने नि, तपाईँलाई म एउटा उदाहरण दिन्छु। दाबी चाहिँ के छ भने, कोहीले 28% पनि गरेको छु होइन, 31% 32%सम्म हामीले चाहिँ शिक्षामा लगानी गरेका छौँ भनेर केही पालिकाहरूले दाबी गरेका छन्। तर त्यो के हो भने, शिक्षकको तलब पनि त्यसमा जोडिन्छ क्या। त्यो त सशर्त, त्यहाँ त अब बजेट छ नि त, समानीकरण, वित्तीय समानीकरण अथवा सशर्त कुन हो त? अब फ्लेक्सिबल बजेट त होइन त्यो, जुन शीर्षकमा आयो त्यही शीर्षकमा खर्च हुनुपर्छ। शिक्षकको तलबमा खर्च भएको चाहिँ फेरि शिक्षा भन्दा बाहेक हो भन्न पनि मिलेन। त्यो शिक्षकले राम्रो गरी पढाऊ जनताका छोरीछोरीलाई, उसले शिक्षा उपलब्धि बढाऊ भनेरै शिक्षकले तलब खाने हो नि त फेरि, होइन? त्यो चाहिँ फेरि वायत खर्च हो भनेर भन्न पनि मिल्दैन, फेरि हामीले त्यसरी नि भन्न मिल्दैन। तर के भने, नगरपालिका अथवा गाउँपालिकाले आफ्नै स्रोतबाट जति जुन स्रोत उसले सङ्कलन गर्छ, त्यो सङ्कलनबाट चाहिँ उसले गर्ने खर्च कति प्रतिशत हो भन्ने कुरो प्रश्न हो कि, त्यो चाहिँ गर्न सकेका छैन, त्यो गर्न सकेका छैन। अब र अर्को चाहिँ के पनि हो भनेदेखि, तपाईँले हाम्रो मेरो उमेर कति हो भनेर भन्नुभयो भने, आफ्नो छोराको अनि आफ्नो उमेर अनि आफ्नो बुवाको उमेर जोडेर, अनि मेरो चाहिँ टोटलमा चाहिँ यति उमेर हो भन्नुभयो भने, त्यो सुहाउँछ र सुहाउँदैन नि? अब यहाँ त्यही भएको छ, केन्द्रले छुट्याउने बजेट एउटा, त्यसपछि आएर चाहिँ यता आफूले छुट्याएको यो बजेट अनि अर्को बजेट गरेर त्यसको टोटल जति हुन्छ अनि त्यसपछि अनि यति प्रतिशत हो भनेर भन्ने दाबीमा कुनै त्यो चाहिँ सत्यता हुँदैन।
मूल्याङ्कन गर्ने बेला पनि आएको छ, स्थानीय तहहरूले के गरे के गरेनन्?
उनीहरूले गर्ने कोसिस गर्ने मध्येमा केही थोरैले साँच्चै गरे, काम गरे, आफ्नो 23 बुँदे अधिकारका अलावा अरू अधिकार पनि चाहिन्छ कि भने जस्तो गरी पनि काम गरे। र कतिले चाहिँ यो 23 बुँदे अधिकारलाई बुझ्दैमा, धेरै जस्तोले बुझ्दैमा चाहिँ यो समय गयो। अब चाहिँ के भने, उहाँहरूले बुझ्नुभएको छ, एक खालको संस्थागत बाटो कोरिएको छ, शिक्षामा पनि अभ्यास पनि भएको छ। जस्तो अहिले शिक्षक दरबन्दी मिलानका कामहरू पनि सुरु भएका छन्, त्यो चाहिँ 11 बुँदामा छ कि, 23 बुँदा मध्येमा होइन, त्यो काम पनि अहिले सुरु भएको छ। शिक्षकको सरुवा कतिपयले गर्न खोजेका छन् होइन, त्यो दरबन्दी मिलानकै क्रममा। अब सरुवा गर्न पाउने हो कि नपाउने हो भन्ने कुरो विवादकै विषय छ होइन। अब त्यो बाहेक अरू चाहिँ के भने, यो सिकाइ उपलब्धि चाहिँ हामीले बढाउनु पर्छ भनेर अलिकति निगरानी बढाएको छ, र यो हाम्रै अधिकार हो, हाम्रै जिम्मेवारी हो भन्ने खालको चाहिँ बुझाइ छ। तर तैपनि म यो बिचमा जाँदा के भन्छु भने, यो सामुदायिक विद्यालयको जग भनेको प्रारम्भिक बाल विकासदेखि कक्षा 3 सम्मलाई अझ हामीले संवेदनशील रूपमा हेर्नुपर्छ। अब अहिले ईसिडीको तलबकै सन्दर्भमा पनि केन्द्रले दिने र यो स्थानीय सरकारले दिने विषयमा ठुलो विवाद छ होइन। अहिले उसले हामीले चाहिँ 8,000 थप्यौँ, तिमीले 7,000 देऊ भनेर केन्द्रले भन्छ होइन। अब कतिपय ठाउँमा चाहिँ केन्द्रले त्यो नभनिकनै पनि 15,000 भन्दा माथि दिने पालिकाहरू पनि छन्, तर सबै पालिकाले दिने अवस्था पनि छैन होइन, स्रोतको दृष्टिले। त्यति कुरोमा पनि यो सल्टिएन भने, त्यस्तो कुराहरू सल्टिनु पर्यो, नत्र नि जग बलियो हुँदैन। जग बलियो नभएपछि सिकाइको चाहिँ नि अब माथि गएर हामीले सिकाइको उपलब्धि खोजेर त्यो सम्भव हुँदैन।
समय उपलब्ध गराइदिनु भयो, समय र सम्वादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
यहाँलाई पनि धेरै धन्यवाद।
आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
Oh,